پلیس۔
اردلی پریشان تھا، فرار ادیب کہیں نظر نہیں آ رہا تھا، صرف اس کی آواز الگ الگ جگہوں اور دشاؤں سے آ رہی تھی۔ اردلی پریشانی سے ایک آواز کا پیچھا کرتا تو دوسری دشا سے آواز آنے لگتی، تیسری چوتھی پانچویں اور چھٹی دشا سے۔ اردلی حیران تھا، آخر دشائیں کتنی ہیں؟ آخر اس نے آواز لگائی، ادیب عالیہ، ادیب عالیہ، آپ کہاں ہیں؟ کہاں ہیں آپ؟ میں اپنی زندگی کی پناہ میں ہوں، لیکن کہاں، کس جگہ؟ تمام جگہیں ہیں جہاں میں ایک ساتھ موجود ہوں۔ ابھی میں زینب اور بوٹا سنگھ کے پاس راجستھان کے ریگستان میں تھا، اور ابھی ہی میں کوئٹہ شہر میں موجود ہوں۔ یہاں میں سلما کو تلاشنے آیا ہوں۔ اسے تلاش ہی رہا تھا کہ کانپور اسٹیشن پر ودیا کا رومال پھر گرا، اور میں ودیا کی تلاش میں نکل پڑا۔ ودیا سے ملاقات ہوئی؟ نہیں، لیکن اس کے بارے میں کافی کچھ معلوم ہوا۔ کیا کیا پتا چلا؟ یہی کہ پڑھائی چھوڑنے سے پہلے اس نے جس بات کی طرف اشارہ کیا تھا وہ صحیح تھی۔ اس کے پتا بابو رام نارائن نے اس کی شادی کی بات چلا رکھی تھی۔ لڑکے والے دلی کے رام نگر علاقے میں رہتے تھے، صدر کے پاس، وہی علاقہ جہاں نئی دلی اسٹیشن کے پاس شہر بھر کا کچرا جمع ہوتا تھا اور کوڑے کی گاڑیاں جہاں سے روانہ ہوتی تھیں۔ لڑکے والوں نے کہا تھا کہ بابو رام نارائن لڑکی کو لا کر وہیں دکھا دیں، اس لیے وہ ودیا کو ساتھ لے کر فتح گڑھ سے دلی کے لیے روانہ ہو گئے۔ بیاہ شادی کی تاریخیں، لڑکی دکھائی، ٹپنا ملوائی، سائٹ نکلوائی آدی کی رسموں کے لیے خاندان کے سبھی لوگ کھڑے ہوتے ہیں۔
پرشت 264،
وہ چاہے برسوں برس نہ ملتے ہوں پر شبھ کارج کے سمے سب ملتے تھے، میں بال بچوں کے، بڑے بوڑھے بھی آتے تھے، پر ابھی شادی تو تھی نہیں، صرف ودیا کی منہ دکھائی تھی۔ پریوار ہی کتنا تھا، ودیا کے پتا بابو رام نارائن، اس کی ماں اور ایک چھوٹا بھائی۔ کرول باغ میں ان کے دور کے ایک بہنوئی رہتے تھے، انہیں کے گھر پر ودیا کا پریوار اترا تھا۔ پہلے تو یہ طے ہوا تھا کہ رام نگر کے ایک مندر کے احاطے میں ودیا کی منہ دکھائی ہوگی، پر بعد میں لڑکے والوں نے انہیں گھر پر ہی نمنترت کیا تھا۔ ودیا کو منہ دکھائی کے لیے تیار کیا گیا۔ بہنوئی صاحب کی طبیعت ٹھیک نہیں تھی، وہ ساتھ نہیں جا سکے۔ انہوں نے روہتک روڈ والے موڑ تک پہنچا کر رام نگر جانے کے لیے تانگا پکڑوا دیا۔ پھر تانگا کہاں گیا یہ نہیں معلوم۔ کیوں؟ کیونکہ یہ تاریخ 3 جون 1947 تھی۔ مطلب یہ کہ جب روہتک روڈ کے موڑ سے ودیا کا چھوٹا سا پریوار تانگے میں رام نگر کے لیے روانہ ہوا، اسی وقت وائس رائے ہاؤس میں ایک اہم میٹنگ ختم ہوئی، جس میں وائس رائے ماؤنٹ بیٹن کے ساتھ نہرو، جنہ، سردار پٹیل، آچاریہ کرپلانی، سردار بلدیو سنگھ، لیاقت علی خان اور عبد الرب نشتر شامل تھے، اور بھارت کا انگریز وائس رائے ماؤنٹ بیٹن ایک فیصلہ لے چکا تھا۔ اصل میں وہ فیصلہ بہت پہلے لے چکا تھا۔ کون سا فیصلہ؟ بھارت کے وبھاجن کا، یہ آپ کیسے کہہ سکتے ہیں؟ اردلی نے شونیہ آنکھوں سے دیکھتے ہوئے پوچھا۔ اردلی صاحب، ادیب کی آواز نے کہا، کتابوں میں جو اتہاس لکھا یا لکھوایا جاتا ہے، وہ ساکشاتکاروں میں جو درج کرایا جاتا ہے، پیشیور قلم گھسوؤں دوارا جس طرح تتھیوں کے سہارے دستاویزی اتہاس بنایا جاتا ہے، وہ اتہاس نہیں ہوتا۔ اتہاس وہ ہوتا ہے جو دل و دماغ کی تختی پر لکھا جاتا ہے، اور اس عبارت کو کوئی پڑھ نہ لے، اس لیے اسے فوراً مٹایا جاتا ہے۔ اس مٹی ہوئی عبارت کو صرف وہی ادیب پڑھ سکتا ہے جو سکرات، گوتم بدھ، عیسیٰ یا گاندھی کی بھاشا پڑھ سکتا ہے۔ تو پھر آپ اس عبارت کو پڑھنے سے کترا کیوں رہے ہیں؟ سامنے آئیے اور عبارت کو بے پردہ کیجیے۔ اردلی نے ادیب کو جیسے چنوتی دی۔ اردلی صاحب، ادیب کی گونجتی ہوئی آواز آئی، مجھے اپنی زندگی کی پناہ میں رہنے کی مہلت دیجیے۔ میری زندگی کی ساری کہانیاں ادھوری ہیں، مجھے مہلت چاہیے کہ میں اپنی کہانیوں سے ملاقات کر سکوں۔ مجھے معلوم کرنا ہے کہ ودیا کے تانگے کا گھوڑا پنکھ لگا کر اسے کہاں اڑا لے گیا۔
پرشت 265،
خدا حافظ کہہ کر سلما مجھے خدا کے حوالے کر گئی تھی، لیکن وہ خود حفاظت سے ہے یا نہیں، یہ معلوم کیے بغیر میرا جینا محال ہے۔ کوئی ماؤنٹ بیٹن، ایٹلی، کرپس، چرچل، نہرو یا جنہ مجھے اگلی صدیوں میں انسان کی طرح جی سکنے کا راستہ نہیں دکھاتا، وہ راستہ مجھے صرف سلما دکھاتی ہے، کیونکہ سلما ایک کہانی ہے، शाहीन एक कहानी है, बूटा सिंह और जैनिब एक जीवित कहानी है, मुल्तान से भागकर अमृतसर आने वाली सुरजीत कौर एक जिंदा दास्तान है, वो जो पंजा साहब से भागकर बंबई के माउंट मेरी चर्च में भीख मांगता हुआ कबीर नाम का भिखमंगा आया है, वो एक जीती जागती इंसानी कहानी है। अर्दली साहब, मुझे अपनी इन कहानियों के साथ जीने दीजिए। वक्त ने व्यक्तिगत अय्याशी करने का ये अधिकार आपको नहीं दिया है। पर्दे से बाहर आइए और इतिहास के इन सवालों का मुकाबला कीजिए, क्योंकि इतिहास के गलत मंसूबों ने आपकी सारी कहानियों के इंसानी अंजाम अपनी गिरफ्त में ले लिए हैं। अगर आने वाली सदियों को इंसानी और रूहानी राहत देनी है तो आपको अपनी कहानियों के लिए इतिहास के गलत मंसूबों से लड़ना ही पड़ेगा। तो तुम मुझे किसी तरह चैन नहीं लेने दोगे, अदीब की शिकस्ता आवाज ने कहा। तुम मुझे अपनी कहानियों, अपनी जिंदगी के साथ जीने का मौका और वक्त ही दोगे? नहीं, यह इस दौर में मुमकिन नहीं है। यह दौर राजस्थान में जाकर बूटा सिंह और जैनिब की कहानी मुकम्मल करने का दौर नहीं है। यह वक्त क्वेटा में जाकर सलमा को आवाज देने का वक्त नहीं है। और ये लम्हा विद्या के तांगे को तलाश कर पंख लगे घोड़े की शिनाख्त का लम्हा भी नहीं है। अदीब आलिया, अपनी कहानियों से निकलकर बाहर आइए। कुछ देर असमंजस भरी खामोशी छाई रही, फिर एकाएक न जाने किस जगह से निकलकर अदीब अपने अर्दली के सामने हाजिर हुआ। अर्दली साहब, मैं आपकी अदालत में हाजिर हूं, आप जो कहिए मैं करूंगा, लेकिन मैं उस भिखमंगे कबीर का क्या करूं जो पंजा साहब से चलकर माउंट मेरी के चर्च तक पहुंच चुका है। अपने अजीम शायर निदा फाजली ने मुझे बताया है कि भिखारी कबीर जैसे पाकिस्तान में भीख मांगता था, वैसे ही हिंदुस्तान में भी माउंट मेरी चर्च पर भीख मांगने चला आया है। फिर जब पाकिस्तान में रमजान का महीना आएगा, वो वहां लौट जाएगा, हमेशा की तरह भीख मांगेगा, कमाएगा, जरूरत पड़ी तो बॉर्डर क्रॉस करने के लिए कश्मीर में मौत बर्पा करने वाले मुजाहिदीनों के लिए चंदा भी देगा और भारत आ जाएगा, फिर यहां कमाएगा। माउंट मेरी चर्च पर मेले में भीख मांगेगा या महालक्ष्मी मंदिर पर भिखमंगों की कतार में बैठ जाएगा और जरूरत पड़ गई तो करगिल में शहीद हुए जवानों के लिए चंदा देगा।
पृष्ठ 266।
अर्दली साहब, विभाजन के बाद बचा क्या है भूख और भीख के सिवा? यही तो दो हिस्सों में बट गए भिखमंगे कबीर की विरासत है और तकसीम हो गए मुल्कों का नसीब। अर्दली ने गौर से अदीब को देखा। कैसे मैं भूल जाऊं मुल्तान की उस बेहद खूबसूरत औरत सुरजीत कौर को, अदीब ने बड़ी तकलीफ से कहा। कौन सुरजीत कौर? वही सुरजीत कौर जिसका बेटा विभाजन के दिन से आज तक बेहोश है। वो बूढ़ी सुरजीत कौर आजादी की नहीं, अपने बेहोश बेटे की देखभाल आज तक कर रही है। ये तो अजीब सी पहेली है। यह पहेली नहीं, हकीकत है। जिस वक्त दिल्ली के वायसराय हाउस के कक्ष में माउंटबेटन ने विभाजन को आजादी की शर्त बना दिया था, उस वक्त उसी कक्ष में लगी क्लाइव की तस्वीर मुस्कुराई थी और लंदन की अपनी हवेली में सोते हुए चर्चिल ने जागकर सिगार सुलगाया था और उसका एक भरपूर कष्ट लिया था। ये वही 3 जून 1947 की शाम थी जब माउंटबेटन ने ऑल इंडिया रेडियो से आजादी में मौजूद विभाजन का ऐलान किया था। नेहरू और जिन्ना की आवाजों ने उस ऐलान की तायीद की थी। ये तो इतिहास को पता है, लेकिन इतिहास को नहीं पता कि औरंगाबाद में अपनी कब्र से उठकर तब औरंगजेब ने अपने बेटे आजम को क्या चिट्ठी भेजी थी। मेरे बेटे, ये चिट्ठी मैंने अपनी मौत से कुछ दिन पहले लिखी थी, लेकिन मैं इसे 3 सदियों के बाद कुछ और बातों के साथ आज तुम्हें भेज रहा हूं। मैं इस जहाने फानी में अकेला आया था और अजनबी की तरह चला जाऊंगा। आज आसमान में आवाजों की कुछ लहरें उठी तो मेरी रूह जाग गई। आज मालूम हुआ कि जो ज्यादतियां मुझसे हो गई थीं उनका क्या नतीजा निकला है। मैं बहुत से गुनाहों का कसूरवार हूं। तब तो लगा था कि मैं अजनबी की तरह चला जाऊंगा, लेकिन अब इन आवाजों को सुनने और इनके फैसले जानने के बाद लग रहा है कि मुझे अपने गुनाहों के बोझ से अब छुटकारा नहीं मिलेगा। न मालूम आखिरत के दिन मुझे क्या सजा मिलेगी। मैंने दीन की खातिर जो कुछ किया वो यही सोच कर किया था कि इससे एकता बढ़ेगी। मेरा वो कदम गलत साबित हुआ, लेकिन देश की एकता मैंने कभी टूटने नहीं दी। मैंने खुद को कभी परदेसी या विदेशी नहीं समझा। मैंने मजहब को जरूर अलग माना, लेकिन कौमियत का कभी बंटवारा नहीं किया।
पृष्ठ 267।
लेकिन वो बंटवारा अंग्रेजों ने कर दिया। राजघाट से मध्यम सी आवाज आई, ये तो 3 जून की बात है, मैंने तो 1 मई 1947 को ही प्रार्थना सभा में कहा था, अगर अंग्रेज नहीं चाहेगा तो जिन्ना साहब को कभी पाकिस्तान नहीं मिल सकता। मैंने तो कहा था, मिन्नत करके कहा था, अंग्रेजों तुम हमें हमारे हाल पर छोड़ दो, भगवान भरोसे छोड़ दो, बदमनी होगी, दंगे फसाद होंगे, गृह युद्ध होगा, हम देख लेंगे, जो हत्याकांड और अग्निकांड होगा उसमें से हम तप कर निकलेंगे, हमारी सभ्यता महाभारत का युद्ध झेल चुकी है, उस महायुद्ध की असमंजसता में से गीता का निष्काम कर्मवाद निकलता है, इस कर्मवाद ने ही ब्राह्मणवादी वर्णवाद को अपदस्थ करने का प्रयास किया था, एकलव्य के तिरस्कार और अपमान का बदला द्रोणाचार की रक्त रंजित मृत्यु से लिया था। मैं तो फिर मिन्नत करता हूं कि अंग्रेजों तुम हमारी आजादी की शर्तों को तय करने का कोई हक नहीं रखते, तुम हमें आजादी देने का ये जो नाटक कर रहे हो ये तुम्हारी कृपा नहीं, ये भारतीय जनता की कृपा है कि वो तुम्हें सुसंस्कृत तरीके से विदा कर रही है, यदि वो विदा नहीं करेगी तो गृह युद्ध तो बाद में होगा, आपका कत्लेआम पहले हो जाएगा, अहिंसा के तहत यह कत्लेआम मुझे मंजूर नहीं है। कहते कहते राजघाट की आवाज डूब गई, लेकिन उसी वक्त एक हादसा हुआ। भंगी कॉलोनी में खड़े गांधी जी पर तलवार का एक वार हुआ, उनका बदन 2 हिस्सों में विभाजित हो गया, लेकिन उम्मीदें दोनों हिस्सों को संभाले रहीं। गांधी जी अपने कटे हुए शरीर को लेकर जिंदा रहे, उनके विभाजित शरीर से रक्त बहता रहा, लेकिन वो निष्प्राण नहीं हुआ। सलीब पर लटके ईसा मसीह ने देखा, पाक पैगंबर मोहम्मद ने भी देखा, गांधी जी का विभाजित शरीर ज्यों का त्यों भंगी कॉलोनी में खड़ा था, और प्रायोजित इतिहास खड़ा था जो महात्मा गांधी के सपनों को तोड़कर माउंट बेटन की साजिशी कोशिशों को सच बनाना चाहता था। उसने अदीब को देखा, माउंट बेटन को अदालत में हाजिर करो, अपनी कहानियों को पीछे छोड़कर अदीब ने हुक्म दिया।
पृष्ठ 268।